नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्राचार्यसँगै दुर्गा अधिकारीको युवा संसार कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 मेगाहर्ज अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपबाट पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा हामीसँग हुनुहुन्छ कन्फिडेन्ट स्टेपकी सञ्चालिका अस्मिता मैनाली। भनिन्छ, आत्मविश्वास जन्मजात हुने कुरा होइन, यो अभ्यास, सोच र सही मार्गदर्शनबाट विकास गर्न सकिने क्षमता हो। यही विश्वासलाई व्यवहारमा उतार्दै न्युरोसाइन्सको ज्ञानलाई प्रेरणासँग जोडेर देशका विभिन्न कलेजहरूमा पुग्दै युवाहरूलाई सिकाइरहनु भएको आजको हाम्रो अतिथि अस्मिता मैनालीका जीवनका यात्रा, सिकाइ र अनुभवका रोचक पाटाबारे हामी आजको युवा संसार कार्यक्रममा खुलस्त भएर कुराकानी गर्नेछौँ। अब पनि आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ अस्मिता मैनालीलाई। युवा संसार कार्यक्रममा यहाँलाई धेरै धेरै स्वागत छ।
धन्यवाद।
आरामै हुनुहुन्छ?
हजुर, एकदमै ठिक छ।
हजुर अस्मिताजी, एकदमै खुसी लागेको छ आज मलाई, र यहाँका कुरा सबै युवामा रेडियो नेपालको माध्यमबाट लान पाए हुन्थ्यो भन्ने लागिरहेको थियो, तर आज संयोगले हाम्रो भेट भयो। आजको युवा संसार कार्यक्रममा हाम्रो रमाइलो कुराकानी हुनेछ, त्यसका लागि म चाहिँ एकदमै धेरै खुसी छु।
म पनि।
मानिसमा त्यो सफलता भन्ने चिज चाहिँ यत्तिकै आउने होइन रहेछ, होइन? त्यो भित्रका आफ्नै पृष्ठभूमि कथाहरू हुने रहेछन्, होइन? यहाँ अहिले युवाहरूलाई उत्प्रेरित गरिरहनु भएको छ, आत्मविश्वास बढाउनका लागि काम गरिरहनु भएको छ, होइन? अरूलाई यो आत्मविश्वास बढाउनुपर्छ, कन्फिडेन्ट स्टेप्स, त्यो पाइला चाल्दै जानुपर्छ भनिरहँदाखेरि यहाँका आत्मविश्वासी जीवनका कथाहरूबाटै कार्यक्रमको प्रारम्भ गरौँ न। सोच कहाँबाट आयो? यहाँको कथा, यहाँको जीवन कथा कसरी सुरु हुन्छ?
सर्वप्रथम त धेरै धेरै धन्यवाद मेरो केही कुराहरू, आफ्नो स्टोरी सेयर गर्ने मौका दिनुभएकोमा। मेरो स्टोरी चाहिँ खास, मैले मेरो ब्याचलर्स डिग्री चाहिँ सोसियल वर्कमा गरेको, र सोसियल वर्कमा ब्याचलर्स गरिराख्दाखेरि चाहिँ मैले धेरै ठाउँमा इन्टर्नसिप्सहरू, जस्तो रेड क्रस सोसाइटीसँग, नेपाल क्यान्सर रिलिफ सोसाइटीसँग, एसओएस चिल्ड्रेन्स भिलेजसँग काम गर्ने मौका पाएँ। काम गरिराख्दाखेरि चाहिँ धेरै समयसम्म युवाहरूसँग चाहिँ इन्टरेक्ट गरिराख्ने, युवाहरूसँग र कम्युनिटीसँग पनि काम गरिराख्दाखेरि चाहिँ एउटा कमन प्रब्लम मैले देखेको भनेको चाहिँ हामीले कतिपय कुराहरूमा स्किल सेट छ र हुँदाहुँदै पनि आफूले चाहेको, आफूले सोचेको जस्तो करियरमा, आफूले सोचेको जस्तो लाइफको जुन प्लान्सहरू छ त्यसलाई चाहिँ अचिभ गर्न अलिकति गाह्रो भइरहेको छ युवाहरूलाई। एज अ काउन्सिलर पनि काम गरिराख्दाखेरि चाहिँ हामीले गर्न खोजेका कुराहरू राम्रोसँग चाहिँ त्यो कुरालाई प्रस्तुत गर्न नसकिराख्दाखेरि पनि युवाहरू पछाडि परिरहेका छन्। त्यो कुराले पनि मलाई एकदमै धेरै मोटिभेट गर्यो। युवाहरूलाई ट्रेन गरिराख्दाखेरि, उनीहरूले चाहिँ आफ्नो हायर एजुकेसनको लागि इन्टरभ्यू दिइराख्दाखेरि, जबको लागि इन्टरभ्यू दिइराख्दाखेरि, मैले करियरको सुरुवात गरेको चाहिँ एज अ काउन्सिलर हो, अनि त्यो भइराख्दाखेरि के रियलाइज गरेँ भने हामीले युवाहरूलाई कम्युनिकेसनमा ट्रेन गर्न जरुरी छ। कम्युनिकेसन अथवा कन्फिडेन्स भनेको चाहिँ हामीले बाहिरी रूपमा तालिम दिएर मात्रै नहुने रहेछ। कतिपय कुराहरू चाहिँ हामीलाई सानैदेखि कसरी हुर्काइयो, हाम्रो साइकोलोजी कसरी डेभलप भयो, साथीभाइले, फ्यामिलीले कस्तो आइडेन्टिटी दियो, र हामी आफ्नो बारेमा के सोध्छौँ भन्ने कुराले पनि एकदमै ठुलो इम्प्याक्ट पार्दो रहेछ। अनि अहिले चाहिँ फेरि कस्तो पनि छ भने हामी सबैजना मोबाइलमा छौँ र कम्पेयर गर्छौँ, हाम्रो साथीहरू कहाँ पुगे, म कहाँ छु, र जब त्यो सोसियल कम्पेरिजन गरिन्छ त्यसले चाहिँ झनै कन्फिडेन्स ब्रेक गर्दो रहेछ कि। त्यो भइराख्दाखेरि चाहिँ मैले खास सोसियल वर्क पढिसके पछाडि एमबिए गरेर म एउटा संस्था चलाउँछु, म युथ्सहरूलाई चाहिँ इम्पावर गर्छु भनेर चाहिँ एमबिए पढेँ, र एमबिए गरिराख्दाखेरि र यो कम्युनिकेसनको ट्रेनिङ प्रोभाइड गरिराख्दाखेरि, काउन्सिलिङ प्रोभाइड गरिराख्दाखेरि के रियलाइज गरेँ भने अझै मसँग न्युरोसाइन्सको, साइकोलोजीको बेस भयो भने चाहिँ बाहिरी रूपमा कम्युनिकेसनलाई मात्रै ट्रेन नगरिकन इन्टर्नल रूपमा उनीहरूको आइडेन्टिटी, सेल्फ इस्टिमको प्रब्लमहरू, सोचाइका कुराहरू, अहिले नकारात्मक सोचाइहरूले गर्दाखेरि पनि कति धेरै केसेसहरू, सुसाइडल केसेसहरू बढिरहेको छ। डिफ्रेन्ट रिजनहरू छ त्यसको पछाडि, जस्तो अनइम्प्लोइमेन्ट एउटा मेजर रिजन हो, र यो ग्यापलाई चाहिँ फुलफिल गर्न एउटा स्टेप लिनको लागि चाहिँ खास मैले कन्फिडेन्स स्टेप्स स्टार्ट गरेको। हामीले पहिलो इयर, पहिलो वर्ष चाहिँ कन्फिडेन्स स्टेप्सको युवाहरूलाई चाहिँ कम्युनिकेसनमा तालिम दिने, जस्तो सिभी, लिङ्कडइनको प्रोफाइल कसरी बनाउने, कसरी अपर्च्युनिटिजहरू खोज्ने, कसरी जब ल्यान्ड गर्ने भन्ने कुराहरूबाट सुरु गरेको थियौँ। र अहिले चाहिँ हामीले दुइटै मेन्टल हेल्थ प्लस कम्युनिकेसनमा चाहिँ फोकस गर्छौँ। कम्युनिकेसनमा चाहिँ हामीले एउटा ग्लोबल स्पिकिङ क्लब स्टार्ट गरेको छौँ। हामीले सुरुमा चाहिँ नेपाली युवाहरूको लागि भनेर सुरु गऱ्यौँ, र त्यस पछाडि चाहिँ नेपाली युवाहरूलाई अझै इन्टरनेसनल कम्युनिटीसँग पनि जोड्न सकिन्छ कि भनेर चाहिँ अहिले चाहिँ हामीले साउथ एसियाको विभिन्न कन्ट्रीहरूबाट पनि युथ्सहरू चाहिँ एज पार्टिसिपेन्ट्स लिएर आइरहेको छौँ। र हाम्रो नेपालको सबैजना कोचेसहरू, हाम्रो जति पनि हुनुहुन्छ, नेपालको नै हुनुहुन्छ, तर पार्टिसिपेन्ट्स चाहिँ साउथ एसियाबाट र केही अफ्रिकन कन्ट्रिजहरूबाट पनि हामीलाई जोइन गरिराख्नु भएको छ। यो चाहिँ कन्फिडेन्स स्पिकिङ क्लब भनेर हामीले चलाइरहेको छौँ। र मेन्टल हेल्थको एस्पेक्टमा चाहिँ हामीले स्कुलको लेभलमा, युनिभर्सिटीमा, कलेजेसहरूमा पनि युवाहरूलाई चाहिँ मेन्टल हेल्थ किन इम्पोर्टेन्ट छ, बिकज अहिले यो जुन मानसिक स्वास्थ्यको कुरा छ, हामीले सुस्तरी यसको अवेरनेस पाउँदै आइरहेको त छौँ, तर ठ्याक्कै त्यसलाई चाहिँ कसरी डिल गर्ने, मलाई नराम्रो फिल भइरहेको बेलामा, मलाई एकदमै उदास भइरहेको बेलामा म के गर्ने भनेर अझै पनि हामीलाई थाहा छैन। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ एज अ मेन्टल हेल्थ काउन्सिलर मैले चाहिँ युवाहरूलाई चाहिँ आफ्नो इमोसनल रेगुलेसन कसरी गर्ने, कसरी चाहिँ आफ्नो नकारात्मक सोचाइहरूलाई चाहिँ लिस्ट कसरी गर्ने, कसरी त्यसलाई चाहिँ लेखेर अथवा कसैलाई सुनाएर अथवा चाहिँ त्यो इमोसनल रेगुलेसन गर्ने डिफ्रेन्ट डिफ्रेन्ट टेक्निक्सहरूलाई इम्प्लिमेन्ट गरेर कसरी चाहिँ बेटर फिल गर्न सकिन्छ, कसरी कन्फिडेन्ट फिल गर्न सकिन्छ, त्यो सम्बन्धी पनि स्कुल्स, कलेजेस, युनिभर्सिटिजहरूसँग कोलाबरेट गरेर पनि मेन्टल हेल्थमा काम गरिरहेको छु। र मैले चाहिँ मेरो एमबिए सकिसके पछाडि त्रिचन्द्र कलेजबाट चाहिँ मेरो काउन्सिलिङ साइकोलोजीको डिग्री लिएको, पिजी, अनि त्यो गरिराख्दाखेरि चाहिँ मेरो एकदमै फेभरेट सब्जेक्ट भनेको चाहिँ बिहेभियरल न्युरोसाइन्स भनेको हाम्रो न्युरोसाइन्स हुन्छ, दिमागको डिफ्रेन्ट भागहरूले कसरी काम गर्छ, हाम्रो इमोसन्सलाई चाहिँ रेगुलेट गर्ने भाग कुन हो र त्यसलाई चाहिँ कसरी हामीले स्ट्रङ बनाउन सकिन्छ, कुन भागले चाहिँ, जस्तो हाम्रो यो प्रिफ्रन्टल कर्टेक्स भनेर भनिन्छ, मोस्टली लजिकली हामीलाई सोच्न मद्दत गर्ने, अनि हाम्रो यो लिम्बिक सिस्टम भनेर भनिन्छ, हाम्रो इमोसनल रेगुलेसन गर्ने पार्ट, सो त्यसको ब्यालेन्स कसरी बनाउन सकिन्छ, हाम्रो प्रिफ्रन्टल कर्टेक्सलाई, हाम्रो लजिकली रिजनिङ गर्ने ब्रेनलाई कसरी स्ट्रङ बनाउन सकिन्छ, माइन्डफुलनेस मेडिटेसनलाई कन्फिडेन्स बिल्डिङसँग कसरी जोड्न सकिन्छ, सो त्यो कुराहरूमा चाहिँ मेरो एकदम फेभरेट टपिक चाहिँ त्यो भयो। र अहिले पनि मैले जति पनि ट्रेनिङहरू प्रोभाइड गर्छु, चाहे त्यो कन्फिडेन्स स्पिकिङ क्लबको थ्रुबाट होस् अथवा चाहिँ हाम्रो फिजिकल ट्रेनिङ्सहरूबाट होस्, यो कुराहरूलाई चाहिँ जोडेर सँगसँगै अगाडि बढाउन चाहिँ मलाई एकदम मनपर्छ। एज अ न्युरोसाइन्स कोच, एज अ कम्युनिकेसन कोच, यो दुइटै कुरालाई जोडेर चाहिँ कसरी युवाहरूलाई चाहिँ कन्फिडेन्ट बनाउन सकिन्छ, कसरी आफूमा विश्वास गर्ने, कसरी आफ्नो कुराहरू राख्ने, कसरी कन्फिडेन्ट हुने कुराहरू राख्दाखेरि, हामी चाहिँ एकदमै सेन्सिटिभ क्रिएचर हौँ कि, अरूको कुराहरू धेरै इम्प्याक्ट गर्छ हामीलाई अरूको कुराले, अनि त्यस पछाडि अरूले के गरिरहेको छ, अरू कता पुग्यो, म कता छु, यो हाम्रो ह्युमन नेचर नै एकदम कम्पेयर गर्ने खालको नेचर छ नि त। सो त्यसलाई चाहिँ कसरी रेगुलेट गर्ने भन्ने कुरामा चाहिँ मैले अलिक बढी फोकस गरेर अगाडि बढ्छु। सो मेरो जर्नी चाहिँ स्टार्टिङ फ्रम सोसल वर्क, अनि त्यस पछाडि एमबिए गरेर, अनि काउन्सिलिङ साइकोलोजी चाहिँ मेरो एकाडेमिक पाथवे भयो, र मैले न्युरोसाइन्स र न्युरोलिङ्ग्विस्टिक प्रोग्रामिङमा चाहिँ एडिसनल ट्रेनिङ पनि लिएको छु। न्युरोसाइन्सको चाहिँ इफिसियन्ट कोच भन्ने एउटा संस्थाबाट मैले ट्रेनिङ लिएको छु, र न्युरोलिङ्ग्विस्टिक प्रोग्रामिङ अस्पेसियम भन्ने एउटा युके बेस्ड अर्गनाइजेसनबाट चाहिँ न्युरोलिङ्ग्विस्टिक प्रोग्रामिङको ट्रेनिङ लिएर त्यो सबै कुराहरूलाई चाहिँ अहिले मर्ज गरेर सँगसँगै युथ्सहरूलाई त्यो कुरा सिकाउँदै पनि अगाडि बढिरहेको छु। र यो जर्नीलाई चाहिँ स्टिल अझै कन्टिन्यू गर्न मन छ, मलाई चाहिँ प्रोफेसर बन्न मन छ साइकोलोजीको एक दिन। सो त्यही अनुसार म यो मेरो एकाडेमिक जर्नीलाई पनि सँगसँगै अगाडि बढाउँदै जान्छु होला।
हजुर, एकदमै एकदमै राम्रो, यहाँका हरेक कुराले इन्सपायर गर्छ मानिसहरूलाई, होइन, विशेष गरी युवाहरूलाई। जस्तो अब यहाँले युवाहरूलाई अहिले आत्मविश्वासी बनाउन, कन्फिडेन्ट लेभल बढाउनका लागि जुन काम गरिराख्नु भएको छ, होइन, यहाँ आफैलाई चाहिँ त्यो खालको कन्फिडेन्ट चाहिँ कसरी आउँछ, यहाँ आफै चाहिँ कसरी कन्फिडेन्ट हुनुहुन्छ, कि कुनै ट्रेनिङमा यहाँ जाँदै हुनुहुन्छ, होइन, त्यहाँ जाँदा पनि स्टेप स्टेप हुन्छन् होला, होइन, मैले यो काम गर्न सक्छु भन्ने त्यो कन्फिडेन्स चाहिँ कसरी आउने रहेछ?
मलाई चाहिँ के लाग्छ भने हामी चाहिँ अरूको सपोर्टले चाहिँ हामीलाई एकदमै धेरै हेल्प गर्छ कन्फिडेन्स डेभलप गर्न. यसको लागि चाहिँ म मेरो प्यारेन्ट्सप्रति पनि एकदमै आभारी हुनुपर्छ. मेरो साथीहरू जसले मलाई एकदमै सपोर्ट गर्नुहुन्छ. लाइफको विभिन्न भागमा चाहिँ एकदमै गाह्रो सिचुएसन परिराख्दाखेरि पनि केही मान्छेहरूले चाहिँ मलाई एकदमै सपोर्ट गर्नुभएको छ लाइफमा. र कोही छ है मलाई सपोर्ट गर्ने भनेर त्यो विश्वास भइराख्दाखेरि पनि त्यसले पनि आफ्नो आत्मविश्वास चाहिँ एकदमै बढाउँदो रहेछ. र अर्को भनेको चाहिँ हामी यो कन्फिडेन्ट हुने जर्नीमा चाहिँ सुरु सुरुमा चाहिँ आफूलाई नै डाउट गर्नु एकदमै कमन पनि हो. जस्तो कोही पनि मान्छे जन्मिँदैदेखि एकदमै कन्फिडेन्ट भएर आउँदैन अथवा कोही चाहिँ लेस कन्फिडेन्ट भएर आउँदैन. त्यो भनेको चाहिँ हामीले आफ्नो भावनाहरूलाई कसरी रेगुलेट गर्छौँ र हाम्रो वरिपरि कस्तो इन्भाइरोमेन्ट पाउँछौँ. हामीले साइकोलोजीमा चाहिँ नेचर भर्सेस नर्चर भनेर खुब कुरा गर्छौँ. त्यो भनेको चाहिँ अब नेचर भनेको चाहिँ हामीले विभिन्न ट्रेटहरू लिएर आएको हुन्छौँ जन्मिँदाखेरि. केही केही कुराहरू हाम्रो बुवा आमाबाट आएको हुनसक्छ, केही कुराहरू हाम्रो जिनमा नै आएको हुनसक्छ. कहिलेकाहीँ चाहिँ कुनै कुनै समस्याहरूमा चाहिँ हामी अलिक बढी प्रोन हुन्छौँ हाम्रो डिएनएको कारणले गर्दाखेरि पनि. तर धेरै जसो चाहिँ हाम्रो नर्चरले हामीले कस्तो कुरा सुन्छौँ, हामी कोसँग हिँड्छौँ, हामी धेरै जसो टाइम कोसँग स्पेन्ड गर्छौँ, त्यसले पनि धेरै इम्प्याक्ट पार्छ. मेरो लाइफमा पनि एकैचोटि कन्फिडेन्ट भएको होइन, देयर वेयर अ लट अफ थिङ्स. जस्तो सुरु सुरुमा चाहिँ म यो गर्न सक्छु र भन्ने जुन डाउट हुन्छ, धेरै त्यस्तो समयहरू छन् वेन आई फेल्ट कि ला गर्न सक्छु होला र भन्ने खालको. हामीले चाहिँ लाइक इम्पोस्टर सिन्ड्रोम भनेर पनि भन्छौँ. म त अझै रेडी छैन है, म त्यति क्यापेबल छैन यो कुरा गर्नलाई भनेर. तर मैले चाहिँ के रियलाइज गरेँ यो काम गर्दै जाँदाखेरि भने कोही पनि पर्फेक्ट त छैन रहेछ नि त. मैले केही कुराहरू सिकाउन सक्छु भने म केही कुरा सिक्न पनि सक्छु त्यही मान्छेसँग. अनि त्यस पछाडि चाहिँ म गल्ती गर्छु भने त्यो मेरो ह्युमन नेचर हो. त्यो कुरा चाहिँ मैले ढिलो सिकेको कुरा हो. सुरुमा चाहिँ म एकदमै सबै कुरामा पर्फेक्ट हुनुपर्छ, होइन यो पर्फेक्ट नभएसम्म केही पनि गर्नु हुँदैन भन्ने कुरा चाहिँ विश्वास गर्ने मान्छे. तर त्यसले चाहिँ झनै कम कन्फिडेन्ट बनाउँदो रहेछ क्या मान्छेलाई. र हामीलाई सबैभन्दा कन्फिडेन्ट बनाउने कुरा भनेको चाहिँ त्यो गल्ती गरिराख्दाखेरि पनि ठिकै छ है, यो भनेको चाहिँ नेचुरल कुरा हो, यो सबैजनाले गर्ने कुरा हो, यो भनेको गल्ती नगर्ने त मानिस नै भएन नि त. सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ त्यसरी आफूले आफूलाई भन्न सकियो र अझ विशेष त हामीले अरूलाई भन्न सकियो र अरूबाट आफूले सुन्न सकियो भने चाहिँ यो खालको इन्भाइरोमेन्ट हामीले हाम्रो सोसाइटीमा क्रिएट गर्न सकियो, परिवारमा क्रिएट गर्न सकियो भने चाहिँ हामी गल्ती गर्न डराइँदैन. र जब गल्ती गर्न डराइँदैन त्यो कदमहरू चाल्न डराइँदैन. त्यो हुने बित्तिकै चाहिँ हामीले अब जति धेरै हामी पाइलाहरू चाल्दै जान्छौँ, जति गल्ती गर्छौँ, जति सिक्छौँ, जति हामीलाई थाहा हुन्छ कि ए यो गर्न सक्ने रहेछु है भनेर जति प्रुफ हामी पाउँदै जान्छौँ त्यति कन्फिडेन्ट हुन्छौँ जस्तो लाग्छ.
सकारात्मक सोचको चाहिँ कतिको आवश्यकता रहेछ एउटा युवालाई उर्वर हुनका लागि, कन्फिडेन्ट हुनका लागि.
हाम्रो एउटा ह्युमन नेचर के छ भने हामी नेगेटिभ कुराहरूलाई चाहिँ अलिक बढी ध्यान दिन्छौँ सकारात्मक कुराहरूभन्दा. साइकोलोजीमा चाहिँ एउटा नेगेटिभ बायस भन्ने छ. हामी कुनै नराम्रो कुरा रहेछ भने चाहिँ त्यसलाई एकदमै ध्यान दिन्छौँ. जस्तो सोसियल मिडियामा पनि केही नराम्रो कुरा नेगेटिभ न्युज छ भने हामी त्यसलाई स्क्रोल गरेको गरी गर्छौँ, हेरिरहेछौँ. पोजिटिभ कुरा चाहिँ ए भन्छौँ, छोड्छौँ. तर मेरो विचारमा चाहिँ हामीले सकारात्मक पक्षलाई चाहिँ हेर्नु एकदमै आवश्यक छ.
हजुर,
मैले चाहिँ हरेक साँझ चाहिँ बेडमा जानुभन्दा अगाडि चाहिँ जर्नल लेख्ने गर्छु. अनि त्यो जर्नल लेखिराख्दाखेरि चाहिँ तिनवटा कुरा के कुराहरूलाई चाहिँ लिएर म ग्रेटफुल छु त भन्ने कुरा चाहिँ तिनवटा कुरा म लेख्छु. अनि त्यो लेखिराख्दाखेरि चाहिँ मलाई सपोर्ट गर्ने मान्छेहरू, मेरो बेस्ट फ्रेन्ड, मेरो मम्मी, मेरो बाबा, सो जति पनि कुराहरू छ जसले गर्दाखेरि चाहिँ मेरो लाइफमा म यो कुराहरू पाउन चाहिँ एकदम धन्य छु है भन्ने कुराहरू. मेरो टिम मलाई साथ दिनुहुन्छ, पार्टिसिपेन्ट्सहरू जसले हामीलाई विश्वास गरेर हाम्रो कम्युनिटी जोइन गर्नुहुन्छ, मेरो हजुरबा हजुरआमा, सबै कुराहरू चाहिँ म त्यहाँ केही न केही तिनवटा कुरा मलाई आज लागेको चाहिँ म एकदमै खुसी छु है यो कुरालाई लिएर भनेर चाहिँ त्यो तिनवटा कुरा लेख्छु. अनि त्यस पछाडि चाहिँ भोलिको मेरो के प्लान छ त भनेर त्यो कुराहरू चाहिँ म लेख्ने गर्छु. र त्यो गरिराख्दाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ हामी पोजिटिभ कुराहरू फोर्सफुली पनि सोच्नुपर्ने हुँदो रहेछ क्या, किनकि हामी त बढी त के गर्छौँ भने ला म सक्सेसफुल भइनँ भने के गर्ने, ला यो मैले जे काम गरिरहेको छु त्यो चलेन भने के गर्ने, डराउनमा बढी टाइम खर्च गर्छौँ शङ्कामा. तर जे राम्रो छ हाम्रो जीवनमा त्यो कुराहरूमा चाहिँ बढी फोकस गर्न सक्यौँ भने, जस्तो एउटा बुक पनि छ मेरो एकदमै फेभरेट बुक सिक्रेट भनेर भन्छ, त्यसमा चाहिँ रन्डा ब्लाइन्डको बुक हो यो र त्यस म्यानिफेस्टेसनको कुरा बढी छ. सो हामीले चाहिँ जे कुराहरू सोच्छौँ त्यो कुरा चाहिँ हाम्रो जीवनमा अल्टिमेटली आउँछ, जे कुरा चाहिँ रिपिटेडली सोध्छौँ त्यो कुरा चाहिँ आउँछ भनेर भनिन्छ। अनि मैले चाहिँ सुरुमा पढिराख्दाखेरि चाहिँ त्यति धेरै मलाई विश्वास लागेको थिएन, तर मैले साइकोलोजी पढ्न थालिसके पछाडि चाहिँ साइन्सको पनि बेसिस हुँदो रहेछ क्या त्यो कुरामा। जस्तो हाम्रो ब्रेनमा चाहिँ एउटा रेटिकुलर एक्टिभेटिङ सिस्टम भन्ने एउटा आरएएस भन्ने एउटा सिस्टम छ, जसले चाहिँ धेरै कुराहरू फिल्टर गरिदिन्छ। हामीलाई चाहिने कुरा मात्रै देख्छौँ हामी, अरू केही पनि देख्दैनौँ। जस्तो यो भित्तामा भइरहेको दराज मैले कहिले पनि नोटिस गर्दिनथेँ होला यसरी डिरेक्टली नहेरेको भए। हाम्रो आँखा अगाडि कति धेरै कुराहरू छ नि त, तर हामी त्यो कुरा मात्रै नोटिस गर्छौँ जुन हाम्रो दिमागभित्र छ। सो त्यसरी नै सकारात्मक कुराहरू हामीले सोच्न थाल्यौँ, सकारात्मक भिजुअल्सहरू हाम्रो माइन्डमा क्रिएट गऱ्यौँ भने त्यस्तै खालको अपर्च्युनिटिजहरू चाहिँ हामीले भेटाउँदै जान्छौँ। तर यदि हामीले चाहिँ नकारात्मक कुराहरू सोचिरह्यौँ, म फेल हुन्छु होला, सक्दिनँ होला भन्ने भयो भने एक त हाम्रो एनर्जी पनि एकदमै ड्रेन गरिदिन्छ त्यो कुराले, र अर्को भनेको चाहिँ हामीले राम्रो अपर्च्युनिटिजहरू देखिराख्दाखेरि पनि पाइराख्दाखेरि पनि त्यो कुरालाई चाहिँ नोटिस गर्न गाह्रो हुनसक्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ म भिजुअलाइजेसनको कुरालाई चाहिँ एकदमै विश्वास गर्छु। पोजिटिभ सेल्फ टक, साथीसँग कुरा गर्दाखेरि त होइन त सकिहाल्छस् नि, गरिहाल्छस् नि भन्नु भन्छौ नि त, तर आफूलाई पनि त्यो माया, आफूलाई पनि त्यो सेल्फ टक, पोजिटिभ सेल्फ टक चाहिँ दिन जरुरी छ जस्तो लाग्छ मलाई।
आफैले आफैलाई पनि माया गर्नु पर्यो। पहिलादेखि नै भनाइ पनि छ नि, जस्तो जुन कुरा दिमागमा राम्रो सोच्यो भने राम्रै भइरहन्छ, नराम्रो सोच्यो भने नराम्रै हुन्छ भन्ने एउटा पुरानो मान्यता पनि छ। अनि जहिले पनि मान्छेले सकारात्मक बोल्दै बोल्दै गयो, अरूको प्रशंसा गर्दै गयो, राम्रो गर्दै गयो भने अटोमेटिक हाम्रो ब्रेनमा पनि त्यस्तै खालका इन्जाइमहरू चाहिँ, तत्त्वहरू चाहिँ बन्न थाल्छन् भन्ने मैले सुनेकी थिएँ।
बिहान बिहान सनलाइट, हामी चाहिँ सूर्यमा गएर एटलिस्ट 10 मिनट बस्न सक्यौँ भने त्यसले पनि नेचुरली यो जुन सेरोटोनिनको जुन ह्याप्पिनेससँग एसोसिएटेड छ त्यो केमिकलको मात्रा बढाइदो रहेछ। सो यो सानो सानो बिहेभियरल चेन्जेसहरू हामी बिहान उठेर एकैछिन व्यायाम गर्ने, एकैछिन एक्सर्साइज गर्ने बानी, अथवा 10 मिनट तातो पानी पिउँदै घाममा बस्ने बानी, यो सानो सानो कुराहरूले चाहिँ हाम्रो फिलिङलाई मात्रै होइन हाम्रो केमिकल्सहरूलाई पनि अफेक्ट गरिदिँदो रहेछ कि। कतिपय रिसर्चहरूले चाहिँ के पनि भन्छ भने यदि कोही मान्छे रेगुलरली मेडिटेसन गर्छ भने र उसको उमेर चाहिँ 40 हाराहारी छ भने पनि रेगुलरली मेडिटेसन गर्ने मान्छेको ब्रेनलाई स्क्यान गरेर हेर्ने हो भने चाहिँ उसको ब्रेन चाहिँ 20 मान्छे जस्तै देखिन्छ अरे।
कस्तो राम्रो।
तर न्युरोसाइन्सको बेसिस भएको कति धेरै यस्तो एक्सर्साइजेसहरू, कति धेरै यस्तो प्र्याक्टिसेसहरू छ जसले चाहिँ हामीलाई पछिसम्म पनि हाम्रो ब्रेनलाई चाहिँ स्ट्रङ बनाइराख्न सक्ने खालको चाहिँ प्र्याक्टिसेसहरू, ट्रेनिङहरू छ। र म चाहिँ खास म टिचर बन्छु, म प्रोफेसर बन्छु भनेर प्लान गर्नुको रिजन पनि कति धेरै यस्तो नलेजहरू छ जुन हामीले एकअर्कालाई सिकाउन सकिन्छ कि। अनि कति धेरै कुराहरू चाहिँ फेरि एकदमै सिम्पल पनि छ, तर पनि हामीले त्यो कुराहरूलाई मिस आउट गरिरहेको हुन्छौँ नि त। हामी सबैजनालाई थाहा छ एक्सर्साइज गर्नुपर्छ भनेर, तर किनकि हामीलाई ठ्याक्कै त्यसले कसरी काम गर्छ अथवा चाहिँ डिरेक्टली बेनिफिट देखिने कुरा हामी छिटो गर्छौँ, तर चाहिँ यो यसले तिमीलाई लङ टर्ममा हेल्प गर्छ है भन्ने कुरा चाहिँ हामी त्यति धेरै मोटिभेट हुँदैनौँ। त्यो कुराले पनि मलाई अझै पढ्दै जान, अझै सिक्दै जान, अझै सिकाउँदै जान चाहिँ एकदमै प्रेरित गर्छ, किनकि मेरो दुवैजना प्यारेन्ट्स चाहिँ टिचर हो। त्यो भएको कारणले गर्दाखेरि पनि सायद त्यहाँबाट पनि होला मलाई चाहिँ सिक्न र सिकाउन चाहिँ एकदमै मनपर्छ।
हजुर, त्यो खालको वातावरण पनि यहाँको भयो, बुवा आमा नै टिचर पेसामा हुनुभएकोले गर्दा पनि त्यतातिर इन्सपायर हुनु भएको पनि हुनसक्छ होइन। जस्तो अब यिनी बोली भाषा र हाम्रा नेचर प्रकृतिका कुराहरू सँगै छौँ हामी, त्यसपछि हामी अर्को वेबाट पनि कुराकानी गर्छौँ थोरै होइन।
मलाई चाहिँ के लाग्छ भने कोही मान्छे एकदमै राम्रो कम्युनिकेटर हो भने उसले बढी सुन्छ र कम्ती बोल्छ, किनभने हामीले कोही मान्छेसँग राम्रो कनेक्सन बिल्ड गर्नुपर्ने छ भने उसलाई धेरै कुरा भनेर कहिले पनि कम्युनिकेसन राम्रो हुँदैन, राम्रो रिलेसनसिप बिल्ड हुँदैन। तर उसको कुरा एकैछिन हजुरले सुन्नुभयो र राइट क्वेस्चन गर्न सक्नुभयो भने र एक्टिभली उसको कुरा सुन्न सक्नुभयो भने त्यो मान्छेले चाहिँ कम्युनिकेसन एन्ड भइसके पछाडि चाहिँ आज चाहिँ एकदमै राम्रो भयो है मेरो टाइम भनेर भन्छ, किनभने हामी सबैजनालाई चाहिँ बोल्न एकदमै मनपर्छ, कमी चाहिँ के को छ भने सुनिदिने मान्छेको छ नि त। सो कसैलाई चाहिँ एकदमै राम्रो रिलेसनसिप बिल्डर बन्नु छ, एकदमै राम्रो कम्युनिकेटर बन्नु छ भने राइट क्वेसन सोध्न सिक्नु र जेन्युनली इन्ट्रेस्ट भएर उसको कुरा सुनिदिनु। जब हामीले जेन्युनली इन्ट्रेस्टेड भएर कसैको कुरा सुन्छौँ त्यो भइराख्दाखेरि चाहिँ बल्ल दे विल फिल हर्ड, उसलाई चाहिँ मेरो कुरा सुनिएको छ, मसँग चाहिँ रिलेसनसिप अलिकति बिल्ड गर्न सक्ने, कनेक्ट गर्न सक्ने खालको चाहिँ मान्छे मैले भेटेँ है भन्न बल्ल फिल हुन्छ कि. तर हामी के गल्ती गर्छौँ भने हामी आफ्नो कुरा राख्नमा एकदमै धेरै फोकस गर्छौँ. कसैलाई आफ्नो कुरा राख्यो मलाई आज एकदम नराम्रो फिल भइरहेछ अथवा यस्तो भयो मेरो लाइफमा बन्यो भने हामी एकदमै सजेसन दिने कुरामा चाहिँ एकदम अगाडि बढ्छौँ कि. म त्यो चाहिँ नगर्नु भन्छु किनभने सजेसन कतिपय ठाउँमा हामी सबैलाई थाहा हुन्छ के गर्नुपर्ने हो के नगर्नुपर्ने हो भनेर. तर अब हाम्रो नेचर नै यस्तो छ कतिपय कुराहरूमा हामीले कन्ट्रोल गर्न सकिँदैन. तर त्यो केही गल्ती गरिराख्दाखेरि केही नराम्रो भइराख्दाखेरि हामीसँग कहिलेकाहीँ चाहिँ सजेसन नभइकन हामीले चाहिँ एउटा सुनिदिने ठाउँ मात्रै खोजिराखिएको हुन्छ. र साइकोलोजीमा एकदमै इम्पोर्टेन्ट छ. हामीलाई चाहिँ के भन्नुहुन्थ्यो भने तिमी भनेको सल्युसन दिने मान्छे होइन, तिमी भनेको चाहिँ क्लायन्टको कुरा सुनिदिने र उसको आफ्नो भावनाहरूलाई चाहिँ एक्सप्रेस गर्नलाई एउटा ठाउँ दिने र उसको सल्युसन उसैलाई खोज्नलाई चाहिँ हेल्प गर्ने मान्छे हो भनेर सिकाउनुहुन्छ कि. किनभने हामीले तिमी यसो गर उसो गर भन्न खोज्यौ भने त त्यो हाम्रो सल्युसन भयो नि त. तर यदि कसैलाई आफ्नो लागि समस्याको समाधान खोज्नुपर्ने छ भने ऊ आफैले खोज्नुपर्छ. हामी भनेको एउटा प्लेटफर्म मात्रै हो जहाँनिर चाहिँ उसले आएर कुरा राख्न सकोस् र त्यो सबै कुरा जुन खस्याङगुजुङ भएर डल्लो परे बसेको धागो छ त्यसलाई चाहिँ फुकाउनलाई मद्दत मात्रै गर्ने हो, ताकि उसले आफैले आफ्नो लागि के कुरा चाहिँ सही रहेछ भनेर थाहा पाओस्। त्यसरी चाहिँ हामीलाई पढाइएको पनि हुन्छ र त्यो कुरामा पनि म एकदमै विश्वास गर्छु.
हजुर, यहाँको भनाइको मतलब चाहिँ कम बोल्ने व्यक्ति पनि प्रभावकारी वक्ता बन्न सक्छ, सुन्ने क्षमता पनि राख्नुपर्छ.
हजुर,
होइन भन्न खोज्नुभएको. अब अस्मिताजी, हामी कुराकानी त यहाँसँग भेक छन् होइन, कति गरौँ दिनभरि गरे पनि सकिन्न. युवाहरूलाई उत्प्रेरित गर्दै अगाडि बढ्नलाई मोटिभेसन दिँदै यहाँले आफ्ना पाइलाहरू अगाडि बढाइराख्नु भएको छ. जस्तो यही कामको सिलसिलामा जस्तो यहाँले भर्चुअल माध्यमबाट पनि गाइड गरिरहनु भएको छ होइन, भौतिक रूपमा फिजिकल रूपमै क्लास क्लासमा भनौँ न विभिन्न कलेजहरूमा स्कुलहरूमा पुगेर पनि गरि नै रहनु भएको छ. त्यसका सिलसिलामा यहाँ देश विदेश पनि गरिरहनुहुन्छ होइन. त्यहाँ पुगिरहँदा अहिले वर्तमान समयमा चाहिँ युवाहरूको कस्तो खालको अवस्था देख्नुभयो? कन्फिडेन्टको लेभल चाहिँ कस्तो रहेछ?
कतिपय कुराहरूमा चाहिँ एकदमै सकारात्मक परिवर्तनहरू पनि देखिरहेको छौँ.
हजुर,
हाम्रो मम्मीहरूको पालामा, हाम्रो हजुरबा हजुरआमाको पालामा एकदमै लिमिटेड खालको एउटा सानो सर्कलमा दुनियाँ नै एकदमै सानो हुने गर्थ्यो हाम्रो. अहिले चाहिँ अहिलेको युवाहरू एकदमै पोजिटिभ पनि हुनुहुन्छ, एकदमै एम्बिसियस पनि हुनुहुन्छ. उहाँहरूले आफ्नो सानो दुनियाँ होइन कि यो इन्टायर सबै दुनियाँलाई नै यो मेरो हो, म अपर्च्युनिटिज हेर्दाखेरि जहाँ पनि हेर्न सक्छु र मैले चाहिँ सानो सर्कलमा मात्रै बस्नु पर्दैन है भन्ने खालको चाहिँ सोच लिएर अगाडि बढ्नु भएको छ. र यो सोचले गर्दाखेरि चाहिँ कतिपय युवाहरूलाई देश विदेश घुम्न, देख्न, सिक्न, कनेक्ट गर्न पनि मद्दत गरिरहेको छ. तर कहिलेकाहीँ चाहिँ यही कुराले चाहिँ हाम्रो कन्फिडेन्स लेभलमा एकदमै इम्प्याक्ट पनि गर्छ. किनभने अहिले म नेपालको एउटा सानो सहरमा बसेर मेरो लाइफलाई बेल्जियममा बस्ने एकजना एकदमै सक्सेसफुल इन्फ्लुएन्सरसँग पनि कम्पेयर गरिरहेको छु नि त. यस्तो खालको सोसल कम्पेरिजन पनि यो ट्रेन्ड सँगसँगै पनि आइरहेको छ नि त. र हामीले चाहिँ यो प्रोसेसमा आफूलाई कता कता माया गर्न बिर्सेको हो कि भन्ने जस्तो पनि देखिन्छ कहिलेकाहीँ, किनभने हामी अरूको जीवनमा बढी फोकस्ड छौँ अहिले. तर आफ्नो लाइफमा भएको राम्रो कुराहरू छ त्यसलाई पनि नोटिस गर्न चाहिँ जरुरी छ. अहिले जति पनि युवाहरूसँग म काम गर्छु एकदमै पोजिटिभ हुनुहुन्छ, एकदमै सपोर्टिभ हुनुहुन्छ. उहाँहरूले मेन्टल हेल्थलाई एकदमै प्रायोराइज गर्नुहुन्छ, आफ्नो राइट्सहरू उहाँहरूलाई थाहा छ. यो एकदमै राम्रो कुरा हो, एकदमै राम्रो फ्युचर छ हामी सबैजनाको टुगेदर जस्तो लाग्छ मलाई.
हजुर, बिल्कुलै कम्पेयर चाहिँ गर्न भएन. अभिभावकले पनि यो गल्ती चाहिँ गर्दिनु भएन. जस्तै पल्लो घरको बच्चा चाहिँ एकदमै राम्रो डक्टर बन्यो, अब मेरो छोराछोरी पनि डक्टरै बन्नुपर्छ चाहिँ होइन. उसको आफ्नो छुट्टै इन्ट्रेस्ट पनि हुनसक्छ, ऊ आफ्नो वेमा अगाडि बढ्न सक्छ. जस्तै यहाँ कन्फिडेन्ट स्टेप्स सञ्चालन गर्नुभएको छ, प्रोफेसर बन्ने यहाँको उद्देश्य छ. बुवा आमाको चाहना चाहिँ डक्टर बनाउने अथवा कुनै एउटा प्रोफेसनमा लाने पनि त हुनसक्थ्यो, तर यहाँले आफ्नो वे त पत्ता लाउनु भयो नि त होइन. त्यो वे चाहिँ पत्ता लाउन जरुरी रहेछ नि त होइन. तुलना गरेर चाहिँ हिँड्ने चाहिँ होइन रहेछ.
हो, एकदमै. मैले यसमा चाहिँ एउटा सानो कुरा एड पनि गर्न खोजेँ. कतिपय केसमा चाहिँ बच्चाहरूलाई हामीले यस्तो कुराहरू भनिराखिएको हुन्छ जसले चाहिँ उनीहरूलाई म को हुँ त भनेर चाहिँ फिगर आउट गर्न, उनीहरूको आइडेन्टिटी बिल्ड गर्न हेल्प गर्छ. जस्तो हामीले बच्चा बच्चीको अगाडि मेरो बच्चा त एकदमै बदमास छ, एकदमै चकचके छ, भनेको मान्दैन भनेर भनिरहेको हुन्छौँ, अरू कसैलाई भनिरहेको हुन्छौँ भने र त्यो बच्चाले त्यो कुरा सुनिरहेको छ भने उसलाई आफ्नो आइडेन्टिटी फर्म गर्न त सजिलो भयो नि त, ए म को रहेछु भन्दा म चकचके रहेछु,
बदमास रहेछु,
म बदमास रहेछु भनेर चाहिँ उसको आइडेन्टिटी त फर्म भयो.
हजुर.
र प्यारेन्ट्सहरूले पनि सानो भइराख्दाखेरि, उनीहरूको ब्रेन डेभलप भइराख्ने फेजमा भइराख्दाखेरि, उनीहरूले आफ्नो आइडेन्टिटी फर्म गरिराख्दाखेरि चाहिँ तिमी एकदमै राम्रो छौ, म प्राउड छु तिमीलाई लिएर, तिमी जे गरिरहेको छौ राम्रो गरिरहेको छौ भनेर सकारात्मक रूपमा चाहिँ यदि बच्चाहरूसँग कुरा गर्न सकियो भने एकदमै मद्दत गर्छ. जस्तो मेरो मम्मी बाबाले चाहिँ सानैदेखि नै अरूसँग कुरा गर्दाखेरि चाहिँ कति ज्ञानी छ नानु भन्नुहुन्थ्यो कि, अनि त्यो कुराले चाहिँ मलाई पछिसम्म पनि केही नकारात्मक कदम चाल्न आँटिहाले भने पनि म त ज्ञानी बच्चा हो, म त मेरो मम्मी बाबाले त एकदमै ट्रस्ट गर्नुहुन्छ मलाई भनेर त्यो कुराले रोक्छ नि त. हामीले चाहिँ कहिलेकाहीँ बच्चाहरूको नकारात्मक बिहेभियरलाई चाहिँ रिवार्ड पनि गरिरहेको हुन्छौँ. जस्तो कोही बच्चाले एउटा खेलौना किनिदिनु भन्यो अनि हामीले किनिदिएनौँ, तर बच्चा रुन थाल्यो, मजाले रोई कराई गरेर भुइँमा लडीबुडी गर्न थाल्यो, र अनि त्यस पछाडि हामीले त्यो सामान किनिदियौँ भने के भयो त भन्दा बच्चाले के सिक्यो, म यस्तो बिहेभ गरे
पछाडि
लडीबुडी गरे पछाडि बल्ल पाउने रहेछु, किनकि त्यो त रिवार्ड भयो नि त. भने पछाडि अर्कोचोटि उसले के सिक्छ, ए रिसाए पछाडि त बल्ल पाइन्छ भनेर सिक्छ. ऊ ठुलो बहिनीजेलसम्म पनि कलेजमा पनि ऊ रिसायो, उसले प्रोटेस्ट गर्यो अनि बल्ल उसको कुरा मानियो. ऊ युनिभर्सिटी पढ्न गयो, युनिभर्सिटीमा आन्दोलन गरे पछाडि बल्ल उसको कुरा सुनियो भने. सो यो कुरा चाहिँ प्यारेन्ट्सहरूले बच्चाहरूसँग डिल गरिराख्दाखेरि चाहिँ एकदमै ख्याल गर्नुपर्ने कुरा हो जस्तो लाग्छ. आइडेन्टिटी फर्म गर्ने बेलामा केयरफुल हुनुपर्छ जस्तो लाग्छ मलाई.
हजुर, बिल्कुलै उहाँहरूलाई विश्वास गरेर तिमी राम्रो छौ भन्ने कुरामा चाहिँ कन्फिडेन्ट बढाउँदै लैजानुपर्छ होइन. सामाजिक सञ्जालको प्रयोग गर्नुहुन्छ यहाँले होइन, अघि अलिकति थोरै सामाजिक सञ्जालका कुरा पनि आए. सामाजिक सञ्जालको प्रयोगले युवाको सञ्चारशिपमा कस्तो खालको प्रभाव पारेछ, पोजिटिभ नेगेटिभ, अहिलेको वेमा के भन्नुहुन्छ?
हामीले सोसियल मिडियाको जुन प्रयोग छ त्यसले चाहिँ एकदमै धेरै अपर्च्युनिटिजहरू पनि क्रिएट गरेको छ. कुनै बिजनेस गर्दैछौँ हामी र बिजनेसको लागि हामीले सोसियल मिडिया प्रयोग गर्दैछौँ, एडभर्टिजमेन्ट्सको लागि सोसियल मिडिया प्रयोग गर्दैछौँ, आफूले गरिरहेको क्रियाकलापहरूलाई ब्लगको रूपमा चाहिँ पोस्ट गर्ने खालको ट्रेन्ड पनि एकदमै धेरै छ. यो जुन प्रयोग छ सोसियल मिडियाको, यसले हामीलाई नजिक ल्याउन मद्दत गर्छ डेफिनेटली. तर समस्या के हो भने सोसियल मिडिया भनेको चाहिँ एकदमै एडिक्टिभ कुरा हो, किनकि इभोल्युसनलाई हामीले पल्टाएर हेर्ने हो भने पनि सोसियल एक्सेप्टेन्स भनेको हाम्रो लागि एकदमै महत्त्वपूर्ण कुरा हो. मलाई लाइक आइरहेको छ, मलाई फलो आइरहेको छ, मलाई कमेन्ट आइरहेको छ र म मान्छेहरूसँग छु जस्तो फिलिङ चाहिँ क्रिएट गर्छ. जति बेला पनि लक्की भएछ भनेर चाहिँ एकदमै हेरिराख्न कोसिस गर्छ,
के लेख्नुभयो
हो, के छुटिरहेको छ कि भन्ने कुरा चाहिँ हामीले फिल गर्छौँ. र त्यो कुराले गर्दाखेरि चाहिँ हामीले अहिले दुइटै पोजिटिभ र नेगेटिभ दुइटै एङ्गललाई चाहिँ यसको हेरेर अगाडि बढ्नुपर्ने हुन्छ. किनकि सोसियल मिडिया यति धेरै बढिराख्दाखेरि पनि मान्छे कनेक्टेड छ, तर भौतिक रूपमा, इमोसनल रूपमा अनि साँच्ची नै मान्छेहरूलाई भेटघाट गर्ने कुरामा चाहिँ फेरि टाढा भइरहेको छ कि. त्यो भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ सोसियल मिडिया प्रयोग गर्दाखेरि मेरो आफ्नो पर्सनल चाहिँ मेरो फोनबाट चाहिँ सोसियल मिडिया एप्सहरू मैले सबै डिलिट गरेको छु.
हजुर.
तर मेरो ल्यापटपबाट चाहिँ म सोसियल मिडिया चलाउँछु, किनकि हामीले कन्फिडेन्स स्टेप्सको माध्यमबाट पनि कति धेरै एजुकेसनल कन्टेन्टहरू चाहिँ पोस्ट गरिरहेको हुन्छौँ. त्यो भएको कारणले गर्दाखेरि चाहिँ ल्यापटपमा भयो भने मैले कति धेरै कोसिस पनि गरेँ, जस्तो ग्रे स्क्रिन बनाएर पनि कोसिस गरेँ, लक राखेर पनि यति मिनट पछाडि चाहिँ लक हुने खालको एपहरू पनि, तर के भइदिँदो रहेछ भने हामी सबकन्सियसली पनि सोसियल मिडियाप्रति चाहिँ अनि त्यो युज गर्न थालिहालिँदो रहेछ. यो एकदमै एडिक्टिभ छ. हामीलाई चाहिँ के थाहा हुनुपर्छ भने हाम्रो बााउन्ड्री चाहिँ कहाँ छ त, हामी कुन टाइममा कुन पर्पजको लागि र कति समयको लागि चाहिँ सोसियल मिडिया प्रयोग गर्ने, त्यो कुरा चाहिँ हामीले थाहा पाउन जरुरी छ. किनकि हाम्रो नोटिफिकेसन हरेक टाइम अन छ भने हामी काम गरिरहेको बिचमा पनि नोटिफिकेसन आइदियो, हामी थोरै त्यहाँ हेऱ्यौँ फेरि काम गर्न थाल्यो, त्यसले डिप वर्क त गर्न दिएन नि त हामीलाई. त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामी सामाजिक सञ्जाल चलाउन आवश्यक छ, किनकि यदि हामीले कम्प्लिटली सामाजिक सञ्जालबाट चाहिँ आफूलाई कट अफ गऱ्यौँ भने चाहिँ कतिपय कुराहरू साँच्ची नै मिस आउट पनि गर्न सकिन्छ. तर सामाजिक सञ्जाल चलाइराख्दाखेरि म चाहिँ के रेकमेन्ड गर्छु भने, कहिले पनि यस्तो टाइममा सामाजिक सञ्जाल नचलाउनु जुन टाइममा चाहिँ तिमीलाई इन्टरप्ट गर्नलाई कोही पनि हुँदैन. जस्तो हामी प्राय के गर्छौँ, बेलुका 8 बजे 9 बजे पछाडि फोन लिएर बस्छौँ, के गरिरहेको भनेर भन्ने मान्छे पनि नहुनसक्छ कि त्यहाँनिर. त्यो हुने बित्तिकै घन्टौँसम्म फोन चलाइराख्न सजिलो भयो, त्यो भएर सेन्सरी इन्टरप्सन भनेर भन्छ. हामीले फोन चलाइराख्दाखेरि चाहिँ अफिसमा आउनसक्छ, म अब आधा घन्टा चाहिँ म के मेसेज आएको रहेछ, मलाई के कुराहरू अपडेट लिनुपर्नेछ चेक गर्छु है भनेर त्यो टाइम राखिएको छ भने चाहिँ आधा घन्टा पछाडि त पक्का कोही न कोही आएर केही न केही काम दिएर जान्छ, कसैले केही न केही भन्नुहुन्छ, हामीलाई बोलाउनुहुन्छ, र त्यो टाइम भनेको चाहिँ राइट टाइम हो सोसियल मिडिया युज गर्नलाई। अनि फेरि हामीले छिनछिनमा घरिघरि सोसियल मिडिया युज गरिरहेको छौँ भने पनि हाम्रो यो जुन स्पाइक्सहरू डोपामिनको स्पाइक हुन्छ त्यसले गर्दाखेरि चाहिँ हामीलाई फोन नहुँदाखेरि एडिक्सनको जस्तै विड्रल सिम्टम पनि देखिन थालेको छ अहिले कति धेरै युवामा, भनेको फोन नहुँदा ला के नभए जस्तो आत्तिने खालको, त्यो भनेको त एडिक्सनको सिम्टम हो नि त। त्यो भएको कारणले गर्दाखेरि चाहिँ सोसियल मिडिया चलाइराख्दाखेरि एउटा फिक्स टाइमको लागि चलाउने र घरिघरि नचलाउने। इफ हजुरहरूले यो सुनिराख्नु भएको छ भने चाहिँ नोटिफिकेसन कुनै पनि हालतमा अन हुनु हुँदैन फोनको, किनभने नोटिफिकेसन हरेक टाइम अन भइराख्दाखेरि चाहिँ घरिघरि चाहिँ हामीलाई डिस्टर्ब भइरहेको हुन्छ र हामीले डिप वर्क गर्न नपाइराख्दाखेरि चाहिँ हाम्रो माइन्डफुलनेस छ, हाम्रो प्रिफ्रन्टल कर्टेक्सको वर्किङ छ, फोकस छ, जसले हामीलाई चाहिँ स्ट्रङ फोकस र कन्सन्ट्रेसन बढाउन हेल्प गर्छ, त्यसलाई चाहिँ ठ्याक्कै उल्टो बनाइदिन्छ अनि हामी एकदम इम्पल्सिभ हुन्छौँ छिनछिनमै, अनि डिस्ट्र्याक्टेड हुने छिनछिनमै, कुराहरू बिर्सिन थाल्ने। सो त्यो भएको कारणले गर्दाखेरि पनि सोसियल मिडियालाई चाहिँ फिक्स टाइमको लागि, फिक्स लोकेसनमा, फिक्स पर्पजको लागि प्रयोग गर्न जरुरी छ, तर बााउन्ड्री र लिमिटेसन कहाँनिर लगाउने र कसरी युज गर्ने भन्ने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ,
त्यो जान्न पनि जरुरी छ।
जरुरी छ होइन,
सकारात्मक पक्ष नि छन्, नकारात्मक पक्ष नि छन्, तर त्यसलाई आफूले कसरी लाने भनेर आफूले निर्धारण गर्न चाहिँ सक्नु पर्यो होइन त। यतिखेर युवा संसार कार्यक्रममा आज हामीसँग कन्फिडेन्ट स्टेप्स की फाउन्डर अस्मिता मैनाली हुनुहुन्छ। उहाँ चाहिँ न्युरोसाइन्सको विद्यार्थी पनि हुनुहुन्छ होइन, सँगसँगै साइकोलोजी सम्बन्धी पनि उहाँले पढिसक्नु भएको छ। आफ्ना अध्ययनहरूलाई पुरा गर्दै गर्दै एउटा प्रोफेसर बन्ने सपना देखेर अरूलाई पनि कन्फिडेन्ट लेभल अगाडि बढाउँदै बढाउँदै हिँडिराख्नु भएको छ र उहाँसँगै आज हामी कुराकानी गरिरहेका छौँ। कुराकानी गर्न धेरै मन छ, अथाह कुराहरू छन्, तर समय हाम्रो छोटो छ, हामी तलतिर आइसकेका छौँ। अब जाँदा जाँदै यहाँको यो कन्फिडेन्ट स्टेपकै बारेमा अलिकति कुरा गर्छु। हरेक कुराका राम्रा नराम्रा पक्षहरू हेरेरै काम थालिन्छ होइन। अब राम्रा पक्षहरू त यी भए, अहिले हामीले यतिका कुराहरू गऱ्यौँ, मान्छेहरूलाई मोटिभेसन गर्न सक्यौँ होइन, नराम्रा चुनौतीका कुराहरू पनि आयो होला होइन। त्यतिखेरका ती उतार चढावहरूलाई कसरी सम्हाल्दै सम्हाल्दै अगाडि बढ्नुभयो, कस्तो थियो जर्नी?
यो उतार चढाव भन्ने कुरा चाहिँ सुरुमा मात्रै होइन, जहिले पनि चलिराख्नु खालको कुरा रहेछ। इभन हामीले अहिले पनि कति धेरै उतार चढावहरू चाहिँ फेस गरिरहेको हुन्छौँ। कहिले टेक्निकल प्रब्लम आइदिन्छ, हाम्रो वेबसाइट ह्याक भएर है भन्ने कहिले काहीँ टिमबाट मेसेज आउँछ, कहिले के हुन्छ। उतार चढावहरू चाहिँ एकदमै धेरै नै आइरहेको हुन्छ सुरुवातदेखि नै, ल अब चाहिँ कहीँ पनि उतार चढाव छैन है भन्ने खालको फेज चाहिँ आउँदैन जस्तो लाग्छ। जति धेरै हामीले कुराहरू हाम्रो टिमलाई, हाम्रो कम्युनिटीलाई बढाउँदै जान्छौँ, त्यति धेरै नै काहीँ न काहीँ केही न केही समस्याहरू आइ नै हाल्छ। आफूले गरिरहेको कामको इम्प्याक्ट देखिन्छ जब हाम्रो मेम्बर्सहरूले मेसेज गर्नुहुन्छ, एक्सपिरियन्सेसहरू सेयर गर्नुहुन्छ, जब क्लबमा हामीले मेम्बर्सहरू खुसी भएर एकअर्कासँग फोटो खिच्दै स्क्रिनसट्सहरू सेयर गरेको फोटोजहरू देखिन्छ, त्यो देखिराख्दाखेरि चाहिँ जतिसुकै उतार चढाव भए पनि खासमा चाहिँ हामीले जे कुरा गर्न खोजिरहेको छौँ त्यो गरिरहेको छौँ है, हामीले इम्पावर गरिरहेको छौँ है युथ्सलाई, हामीले चाहिँ एउटा प्लेटफर्म दिइरहेको छौँ जहाँ चाहिँ एकअर्कासँग कनेक्ट गर्न सक्नुहुन्छ, मेन्टर पाउन सक्नुहुन्छ, जहाँनिर चाहिँ हामीले आफ्नो कुराहरू निर्धक्कसँग राख्न सक्छौँ भन्ने कुराहरू आफूले सुनिराख्दाखेरि चाहिँ एकदमै खुसी लाग्छ। र हामीले इभन संस्थाहरूसँग चाहिँ कोलाबरेट गरेर काम गरिराख्दाखेरि, स्टुडेन्टहरूसँग चाहिँ काम गरिराख्दाखेरि पनि त्यो सेसन सकिसके पछाडिको त्यो भेटघाटमा हुने कुराहरू, यो कुरा सिकेँ मैले राख्दाखेरि चाहिँ जतिसुकै गाह्रो भए पनि खासमा चाहिएको त यो हो नि त, हामीले गर्न खोजेको त यो हो नि त भनेर चाहिँ जुन इम्प्याक्ट देखिन्छ वर्कको, त्यस पछाडि चाहिँ अरू सबै कुराहरू चाहिँ ठिक छ भइरहोस्, बरु दुःख गरिरहौँला, तर जे गर्न खोजिरहेको छौँ त्यो गरिराखिएको छ है भन्ने कुराले चाहिँ एकदमै सेटिस्फ्याक्सन दिन्छ। जे छ चलि नै रहन्छ, ठिक छ,
एकदमै राम्रो। अनि यहाँहरूसँग जोडिनका लागि चाहिँ के गर्नुपर्छ? कसैलाई अब हो म अस्मिताजीसँग जोडिन्छु अनि म पनि राम्रो गर्छु होइन, पोजिटिभ वेमा जान्छु भन्ने कतिलाई लाग्न सक्छ? गाउँ बस्तीका हाम्रा युवाहरूको यस्तो ठाउँ प्लेटफर्म खोजिराख्नु भएको पनि हुनसक्छ होइन।
हामीले चाहिँ ट्रेन गरिराख्दाखेरि चाहिँ अहिलेको मेम्बर्स चाहिँ 600 समथिङ हाम्रो एक्जिस्टिङ अहिले मेम्बर्सहरू हुनुहुँदो रहेछ हाम्रो कम्युनिटीमा, अनि त्यस पछाडि चाहिँ हामीले लगभग मासिक रूपमा चाहिँ लगभग 100-100 जस्तो चाहिँ क्लब मेम्बर्सहरू इनरोल गर्छौँ र इनरोल गरिराख्दाखेरि चाहिँ हाम्रो ठुलो नम्बरमा चाहिँ नेपालको युथ्सहरू हुनुहुन्छ र त्यो सँगसँगै चाहिँ अरू साउथ एसियन कन्ट्रिजहरू बङ्गलादेश श्रीलङ्का इन्डिया भुटान र फ्यु अदर अफ्रिकन कन्ट्रिजहरूबाट पनि हामीलाई जोइन गरिराख्नु भएको छ. हामीले जुन कम्युनिटी फर्मेसन गरिराख्दाखेरि चाहिँ एउटा कुरा के ख्याल गर्छौँ भने सकेसम्म चाहिँ लाइक माइन्डेड पिपललाई सँगसँगै लिएर आउँ र एउटा प्लेटफर्म प्रोभाइड गरौँ जहाँ उहाँहरूले कम्युनिकेसन सिक्ने मात्रै होइन एकअर्कासँग नेटवर्क गर्ने प्र्याक्टिस गर्ने आफ्नो कुराहरूलाई चाहिँ निर्धक्कसँग राख्ने प्लेटफर्म चाहिँ पाउनुहोस् भनेर यो भर्चुअल कम्युनिटी गरिरहेको छौँ. र कोही पनि युथले चाहिँ कन्फिडेन्स स्टेपसँग एसोसिएटेडबाट सिक्न खोज्नुभयो भने एभ्री वेन्सडे चाहिँ हामीले बेलुका 7 बजेबाट एउटा फ्री वर्कसप अर्गनाइज गर्छौँ र जानेर चाहिँ हामीले गेस्ट स्पिकर्सहरूलाई इन्भाइट गरेर अनि उहाँहरूले चाहिँ एउटा वर्कसप कन्डक्ट गर्नुहुन्छ. यो चाहिँ सबै जतिजना पनि इन्ट्रेस्टेड हुनुहुन्छ सबैजनाको लागि एभ्री विक फ्रम 7 PM अनवर्ड्स फ्री अफ कस्ट जोइन गर्न सक्नुहुन्छ. त्यसै गरी हाम्रो कन्फिडेन्स स्पिकिङ क्लब भनेको चाहिँ हामीले मोस्टली कम्युनिकेसन प्र्याक्टिसेसको लागि नै भयो. त्यो पनि हामीले जोइन गर्न खोज्ने मेम्बर्सहरूले चाहिँ हामीलाई कन्ट्याक्ट गरेर अनि हामीले पहिला ओरिएन्टेसन गर्छौँ, उहाँहरूको लेभल चेक गर्छौँ, उहाँहरूको एक्सपेक्टेसन्स के छ चेक गर्छौँ, त्यही अनुसार चाहिँ उहाँलाई रेलेभेन्ट हुने खालको कम्युनिटीमा चाहिँ एड गर्छौँ. र हाम्रो डिफ्रेन्ट सोसियल मिडिया प्लेटफर्म्सहरू छ र जुनसुकै प्लेटफर्मबाट पनि हामीसँग कनेक्ट हुन सक्नुहुन्छ. हाम्रो वाट्सएपमा एउटा ठुलो ग्रुप छ, कम्युनिटी छ, वाट्सएप ग्रुपमा पनि उहाँहरू जोइन गर्न सक्नुहुन्छ. हामीले हरेक अपर्च्युनिटिजहरू चाहिँ हाम्रो वाट्सएप कम्युनिटीमा सोसियल मिडिया साइट्सहरूमा चाहिँ पोस्ट गरिरहेको हुन्छौँ र स्टुडेन्ट्सहरू, प्रोफेसनल्सहरू, यङ प्रोफेसनल्सहरू जतिजनाले पनि नयाँ कुराहरू सिक्न खोजिराख्नु भएको छ, दे क्यान स्टे कनेक्टेड हामीसँग, दे क्यान लर्न. र हाम्रो उद्देश्य भनेको चाहिँ यङ पिपल र प्रोफेसनल्सहरूलाई चाहिँ इम्पावर गरेर आफ्नो कन्फिडेन्स लेभल बिल्डअप गर्ने, आफ्नो सेल्फ इस्टिमलाई चाहिँ बढाउने, आफ्नो सेल्फ डाउट्सहरूलाई चाहिँ कसरी रिड्युस गर्न सकिन्छ भनेर चाहिँ काम गर्छौँ. र जतिजनाले सुनिराख्नु भएको छ यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने चाहिँ हामीलाई मजाले मेसेज सेन्ड गर्न सक्नुहुन्छ, बी अ पार्ट अफ द कम्युनिटी. अनि हामीले डिफ्रेन्ट इनिसिएटिभ्सको थ्रुबाट चाहिँ विल डु आवर बेस्ट टु हेल्प यु आउट.
हजुर, सकेसम्म उहाँहरूले सकेसम्म राम्रो गर्ने कोसिस गर्नुहुनेछ. तपाईँहरू कसैलाई पनि उहाँहरूसँग जोडिएर चाहिँ आफ्नो आत्मविश्वास बढाउन मन छ भने जोडिन सक्नुहुन्छ. आत्मविश्वास भनेको चिज यस्तो रहेछ, जब आत्मविश्वास भयो भने मात्रै कुनै पनि काम सक्सेसफुल्ली गर्न सकिने रहेछ. आत्मविश्वास भएन भनेदेखि चाहिँ हामीले गर्न खोजेको काममा पनि हामी डगमगाउँदा रहेछौँ. त्यसैले पहिलो स्टेप भनेकै आत्मविश्वास रहेछ कुनै पनि कामको. अब हामी बिल्कुलै अन्तिममा छौँ. जाँदा जाँदै हाम्रा युवाहरू जो आफ्नो आत्मविश्वास नभएर म के गरौँ, कता गरौँ, कुन वेमा जाउँ भनेर छटपटाइराख्नु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
कुनै पनि काम, कुनै पनि कदम सजिलो चाहिँ हुनेवाला छैन रहेछ र हामीले फोकस गरिराख्दाखेरि चाहिँ लाइफमा एउटा स्पेसिफिक निस चाहिँ लिन सक्नुपर्ने रहेछ. जस्तो हामीले कहिलेकाहीँ के गर्छौँ भने म आफूले एमबिए पनि गरेको छु, मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन, त्यस पछाडि मैले साइकोलोजीको स्टडिज सुरु गरेको र एमबिए गरिसके पछाडि पनि मलाई के फिल भइरहेको थियो भने मसँग स्किल सेट्सहरू त छ तर यो त एकदमै जेनेरिक छ नि त, यो पनि अलिकति छ, त्यो पनि अलिकति छ, त्यो पनि अलिकति छ, तर ठ्याक्कै मलाई के स्किलमा कुन स्किल सेटलाई लिएर चाहिँ अगाडि बढ्ने भनेर चाहिँ एकदमै कन्फ्युजन थियो. किनकि मेरो एकदमै डाइभर्स ब्याकग्राउन्ड छ, सोसियल वर्क, साइकोलोजी, एमबिए, अनि त्यो भइराख्दाखेरि चाहिँ मैले पछि चाहिँ आफ्नो निस, मेरो निस भनेको चाहिँ म साइकोलोजीमा एकदमै इन्ट्रेस्टेड रहेछु, म ह्युमन इमोसन्सहरू अनि कसरी चाहिँ कन्फिडेन्स डेभलप गर्न सकिन्छ युजिङ न्युरोसाइन्स भन्ने कुरामा चाहिँ मैले आफ्नो इन्ट्रेस्ट पत्ता लगाएँ. र त्यस पछाडि चाहिँ वर्षौँ अध्ययन गरिसके पछाडि चाहिँ अहिले चाहिँ मलाई के फिल हुन्छ भने यो विषयमा मैले कसैलाई ट्रेन गर्नु पर्यो भने म एकदमै कन्फिडेन्ट छु है यो कुरालाई लिएर, आइएम गुड एट दिस भन्ने कुरा चाहिँ मलाई कन्फिडेन्स छ. तर कहिलेकाहीँ के भइदिन्छ भने हामीसँग धेरै खालको सानो सानो स्किल्सहरू हुनसक्छ तर ठ्याक्कै मलाई लाइफमा के गर्नु छ भन्ने कुरा चाहिँ अलिकति दोधार भइरहेको हुनसक्छ. सो म के रेकमेन्ड गर्छु भने मलाई यहाँ पुग्नु छ है भनेर चाहिँ एउटा स्पेसिफिक खालको निस पक्रिन सकियो, एउटा डेस्टिनेसन हामीले चाहिँ प्लान गर्न सकियो भने अनि त्यो कुन स्टेप लिनुपर्छ त अब मलाई त्यहाँ पुग्नलाई भन्ने कुरा चाहिँ क्ल्यारिफाई हुँदै आउँदो रहेछ. जस्तो अहिले कति धेरै युवाहरू, हामीले काम गर्ने युवाहरू डिजिटल मार्केटिङको फिल्डमा हुनुहुन्छ, एकदमै मेहनत गरेर 3-6 महिना डिजिटल मार्केटिङको बेस्ट स्किल्सहरू सिकेर अगाडि बढ्ने हो भने त्यो कन्फिडेन्स आउँछ नि त, नाउ अब जति पनि कामहरू छ म गर्न सक्छु भन्ने. अथवा चाहिँ कोही मेम्बरहरू हुन सक्नुहुन्छ, अहिले एआई एकदमै ट्रेन्डिङ छ तर हामीले कोही एकजना एक्सपर्ट यो फिल्डमा चाहिँ हाम्रो अर्गनाइजेसनको कामहरूलाई चाहिँ अटोमेट गर्नको लागि चाहिँ एक्सपोर्ट खोज्ने हो भने फेरि त्यो स्किल सेट चाहिँ कमी छ मार्केटमा. यति मजाले त्यो स्किल सेट डेभलप गर्नुहोस् कि तपाईँले त्यो फिल्डमा बेस्ट चाहिँ गर्न सक्ने हुनुपर्छ जस्तो लाग्छ. त्यो भयो भने हाम्रो मार्केटमा अनइम्प्लोइमेन्ट एउटा प्रब्लम छ, तर फेरि अर्को साइडमा चाहिँ राइट स्किल सेट र राइट क्यान्डिडेट पनि धेरै मान्छेहरूले खोजिराख्नु भएको छ,
नपाएको अवस्था पनि छ.
त्यो भएको कारणले गर्दाखेरि चाहिँ आत्तिनु एकदमै धेरै स्वाभाविक छ. म पनि कति धेरै कुराहरूलाई लिएर अब यो गर्ने कि त्यो गर्ने कि भन्ने कुराहरूमा चाहिँ धेरै मन डुलाएको पनि हो, र कहिलेकाहीँ चाहिँ अहिले पनि अरू के गर्न सकिन्छ, कसरी चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट कामहरूमा अगाडि बढ्न सकिन्छ भन्ने कुराहरू कति धेरै सोच आउँछ, र सोच आउनु स्वाभाविक पनि हो. तर त्यो सोचाइहरू आइराख्दाखेरि पनि यो फिल्डमा चाहिँ मलाई लाग्नु छ र यो फिल्डमा चाहिँ म एक्सपोर्टबाट निस्किन सक्छु भन्ने भयो भने चाहिँ डेफिनेटली त्यो फिल्डमा त्यो क्षेत्रमा चाहिँ केही न केही राम्रो काम गर्न सकिन्छ र नेपालमै पनि थुप्रो अपर्च्युनिटिजहरू छ जस्तो लाग्छ मलाई.
हजुर, बिल्कुलै. अब भने हामी कार्यक्रमबाट बिस्तारै बिदा हुन्छौँ. व्यस्त हुनुहुन्थ्यो, यति धेरै काममा सक्रिय हुनुहुन्छ होइन, हामीलाई समय दिएर यहाँसम्म आइदिनु भयो, एकदमै धेरै मनदेखि आभारी छु.
म पनि मलाई यो कुराहरू राख्न दिनुभएकोमा, किनकि मेरो आफ्नो गोल भनेको नै युवाहरू सँगसँगै काम गरेर केही कुरा सिक्ने केही कुरा सिकाउने नै हो. त्यो भएको कारणले गर्दाखेरि चाहिँ यो प्लेटफर्म दिनुभयो. हजुरलाई पनि धेरै धेरै धन्यवाद.
अहिले भर्खरै सुन्नुभयो कन्फिडेन्ट स्टेप की सञ्चालिका अस्मिता मैनालीसँग गरिएको कुराकानी. आजको कुराकानीबाट हामी सबैले बुझ्यौँ, आत्मविश्वास कुनै जादु होइन, यो सही सोच, निरन्तर अभ्यास र आफूलाई चिन्ने प्रक्रियाबाट विकसित हुने क्षमता हो. न्युरोसाइन्सको दृष्टिकोणबाट युवाहरूलाई सकारात्मक सोच, प्रभावकारी सञ्चार, आत्मविश्वासको बाटो देखाइरहनु भएकोमा कन्फिडेन्ट स्टेप की सञ्चालिका अस्मिता मैनालीलाई पनि धेरै धेरै धन्यवाद. कार्यक्रमबाट यहाँहरूले पनि केही न केही प्रेरणा, हौसला र मार्गदर्शन पाउनुभयो होला भन्ने आशा र अपेक्षा गर्दै प्रविधि संयोजनमा रहनुहुने सुलोचना वज्रचार्यसँगै दुर्गा अधिकारी पनि बिदा भए. नमस्कार, यहाँहरूको हरेक पल शुभ रहन्.